अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथ मा
टीवी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा राकेश मिश्र र तुला अधिकारीको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
बाँकी बर्दियाका सीमा स्तम्भ बाढीले बगाउँदै सीमामा परिचय पत्र लागू गर्न नेपाल भारत उच्च स्तरीय बैठकमा प्रस्ताव।
बाँकेमा करिब 82% विकास बजेट मात्रै खर्च, 18% पुँजीगत बजेट फिर्ता, असार महिनामा दैनिक 8 करोड भुक्तानी।
अनसनरत डाक्टर केसीको पक्षमा आजदेखि देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा, भूमिहीन समस्या अन्त्य गर्ने प्रदेश 5 का मुख्यमन्त्री पोखरेलको दावी।
र कानून, कर्मचारी र संरचनाको अभावमा कर्णाली प्रदेशले बजेट खर्च गर्न सकेन, बाँके प्रशासन मार्फत गत वर्ष झन्डै 25 करोडको राहत वितरण।
आजको बचत भोलिको सुरक्षा, त्यसैले आजै नेपाल राष्ट्र ब्याङ्कबाट क वर्गको इजाजत प्राप्त जनता ब्याङ्कको कुनै पनि शाखा वा शाखा रहित ब्याङ्किङ केन्द्रहरूमा गई बचत खाता खोल्नुहोस् र ढुक्क हुनुहोस्।
ब्याङ्क खाता मार्फत विदेशबाट पठाएको पैसा पाउन, विभिन्न बिलहरूको भुक्तानी गर्न,
साथै नेपाल सरकारद्वारा वितरण हुने सबै किसिमका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न तथा अन्य वित्तीय कारोबार समेतका लागि समेत ब्याङ्कमा खाता हुनु अनिवार्य रहेको छ।
त्यसैले आजै जनता ब्याङ्कमा खाता खोल्नुहोस् र आकर्षक ब्याज दरका साथै डेबिट कार्ड तथा मोबाइल ब्याङ्किङ सुविधाहरू लिई सुरक्षित वित्तीय कारोबार गरी ढुक्क हुनुहोस्।
नेपाली जनताको ब्याङ्क, जनता ब्याङ्क। वित्तीय साक्षरता प्रवर्धनको लागि जनता ब्याङ्क र युके एड सक्षमको सहकार्य।
पश्चिम डायरीको सुरुमा बाँके बर्दियामा सीमा स्तम्भहरू बाढीले बगाउँदै लगेको सन्दर्भ छ। वर्षेनी आउने बाढी र कटानले बर्दियामा नेपाल भारत छुट्याउने सीमा स्तम्भ बगिरहेका छन्। बाँकेमा पनि यस्तै अवस्था छ। 4 वर्षमा 32 त बर्दियामै बगिसके 3 उच्च जोखिममा छन्। सीमा स्तम्भ बगेपछि नेपाली भूमि अतिक्रमणको चपेटामा परेको छ। भवे नदीको बाढी र कटानले 1 मुख्य सीमा स्तम्भ र 2 सहायक उच्च जोखिममा रहेको सशस्त्र सीमा सुरक्षा बलका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो। 2071 र 2074 आएको बाढीले ठुला, साना र मझौला गरी 32 स्तम्भ बर्दियामा बगाइदिएको छ। यस्तै नेपाल बाँकेको अवस्था पनि यस्तै छ। नेपाल भारत सीमाका मुख्य र सहायक गरी 1 दर्जन सीमा स्तम्भ वर्षौँदेखि हराएका छन्। हराएका स्तम्भ खोजीका लागि चर्चा हुने गरे पनि सरकार मौन छ। जिल्लाबाट गरिएको पहलले सम्भव नहुने भएकाले केन्द्रीय सरकारले पहल थाल्नुपर्ने विज्ञको सुझाव छ। सीमा सुरक्षाका लागि बाँकेको महेन्द्रनगरमा रहेको सशस्त्र प्रहरी गणले सीमा स्तम्भ बाढीले बगाउने गरेको जनाएको छ। 32 मुख्य स्तम्भ सीमा स्तम्भ मध्ये पूर्व कटकुइयाँ र पश्चिम मानखोलासम्मको सीमाका मुख्य जङ्गे पिल्लरसहित 5 राप्ती नदी र मानखोलाले बगाएका छन्। त्यस्तै 275 सहायक स्तम्भ मध्ये 5 बाढीमा बगेको र 3 हराएका हुन्। आजको कान्तिपुर दैनिकमा बर्दियाबाट कमल पन्थी र बाँकेबाट ठाकुरसिंह थारूले लेखेको खबर छापिएको छ।
प्रबुद्ध व्यक्ति समूह इपिजीले नेपाल भारत खुल्ला सीमा व्यवस्थित गर्न नागरिक परिचय पत्र जारी गर्नुपर्ने प्रस्ताव दुवै देशका सरकारलाई गरेको छ। इपिजी बैठकमा भारतीय पक्षले सीमा क्षेत्रमा हुने आतंकारी गतिविधि, असुरक्षा, उग्रवाद, अवैध व्यापार र आउजाउ नियन्त्रण गर्न परिचय पत्र लागू गर्नुपर्ने प्रस्ताव राखेको थियो। सीमाका 70 भन्दा बढी चेक पोइन्टबाट आवत जावत गर्न फोटोसहितको परिचय पत्र बोक्ने प्रणाली विकास गर्नुपर्नेमा भारतको जोड रहेको छ। चन्द्रशेखर अधिकारीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
प्रदेश पाँचका मुख्यमन्त्री शङ्कर पोखरेलले भूमिहीन समस्या सधैँका लागि अन्त्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ। त्यसका लागि प्रदेश सरकारले योजना बनाइसकेको भन्दै मुख्यमन्त्री पोखरेलले भूमि सम्बन्धी समस्या छिट्टै अन्त्य हुने बताउनु भयो। हिजो बर्दियाको गुलरियामा मुक्त कमैयाहरूले आयोजना गरेको 19 मुक्त कमैया दिवसको औपचारिक समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश पाँचलाई यसै आर्थिक वर्षमा कानुन तर्जुमा र आवधिक योजना बनाउने कार्यलाई पूर्णता दिने घोषणा गर्नुभयो। दास प्रथाका रूपमा रहेको कमैया राख्ने संस्कारलाई अवैध घोषणा गरी सरकारले मुक्त घोषणा गरेको 18 वर्ष पुगेको अवसर पारेर बर्दियामा कार्यक्रम गरिएको हो। बर्दिया जिल्ला कृषि क्षेत्रको अत्यन्तै सम्भावना भएको जिल्ला भए तापनि कृषिमा सोचे जस्तो उत्पादन हुन नसकेकाले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने बताउँदै कृषि क्षेत्रको लागि प्रदेश पाँचका विभिन्न जिल्लामा 10 शीत भण्डार निर्माण गर्ने र त्यसका लागि आवश्यक बजेट छुट्याएको मुख्यमन्त्रीले प्रष्ट पार्नुभयो। भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेलले भूमि सम्बन्धी समस्या समाधान गर्नका लागि योजना बनाएर समाधान गर्ने सोच अनुसार प्रदेश सरकार अगाडि बढिरहेको बताउनुभयो। भावुक योगीले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
बाँकी जानकी गाउँपालिका 3 इन्दरपुर बन्जाडे गाउँका अङ्गुनु मौर्यले हिजो आफ्नै दैलोमा प्रदेश पाँचका मुख्यमन्त्री शङ्कर पोखरेललाई भेट्ने मौका पाउनुभयो। गाउँमा मुख्यमन्त्रीलाई भेट्ने रहरले उहाँ हिजो दिनभर कतै जानु भएन। आफ्नै दैलो अगाडि पोखरेललाई फुल लिएर हात मिलाउँदा पाउँदा उहाँ निकै हर्षित हुनुभयो। बर्दियाका विभिन्न कार्यक्रममा सहभागी भएर फर्किनुभएका मुख्यमन्त्री पोखरेललाई जानकी गाउँपालिका 3 इन्दरपुर बन्जाडे गाउँका नेपाल कम्युनिस्ट पार्टी बाँकीका युवा नेता ओमकार वर्माले गाउँमा ल्याउनु भएको हो। मुख्यमन्त्री पोखरेललाई आफ्नो घरमा स्वागतसँगै जलपान गराउनुभएका नेता वर्माले गाउँको यथार्थ अवस्था देखाउनकै लागि ल्याएको बताउनुभयो। अर्जुन ओलीले नागरिकमा खबर लेख्नु भएको छ।
अनसनरत डाक्टर गोविन्द केसीको ज्यानै जोखिममा पर्दा समेत उहाँका माग सम्बोधन गर्न सरकार तत्पर नदेखिएको भन्दै चिकित्सकहरूको साझा संस्था नेपाल चिकित्सक सङ्घले आज देशभर स्वास्थ्य संस्था बन्द गर्ने घोषणा गरेको छ। स्वास्थ्य संस्था हडताल गरेर 12:00 माइतीघर मण्डला काठमाडौँमा भेला हुन सङ्घले आह्वान गरेको छ। डाक्टर केसी अनसन बसेको 19 बितिसक्दा पनि उहाँका माग सम्बोधन गर्न र जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै सङ्घले देशव्यापी स्वास्थ्य हडतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको हो। यसैबीच जुम्लामा विगत 19 अनसन बसिरहनुभएका डाक्टर केसीले तत्कालका लागि सरकारसँग वार्ताको औचित्य सकिएको बताउनु भएको छ। सरकारले वार्ताका नाममा झारा टार्ने काम मात्रै गरेको भन्दै डाक्टर केसीले माग सम्बोधनका लागि वातावरण तयार नभए सरकारसँग अर्को चरणको वार्ताको औचित्य नरहेको बताउनुभयो। कर्मचारी मात्रै सम्मिलित वार्ता टोली पठाएर सरकारले झारा टार्ने काम गरेको छ। डाक्टर केसीले हिजो विज्ञप्ति जारी गरेर भन्नुभएको छ, सरकारले माग सम्बोधन हुने गरी वार्ताका लागि आवश्यक वातावरण नबनाएसम्म अब अर्को चरणको वार्ताको औचित्य छैन। देवेन्द्र बस्नेत र डिबी बुढा र दीपक दाहालले आजको नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
जुम्लामा अनसनरत डाक्टर केसीको स्वास्थ्य लाभको कामना गर्दै नेपालगञ्जमा दीप प्रज्वलन गरिएको छ। स्थानीय वीरेन्द्र चौकमा भेला भएर युवाहरूले दीप प्रज्वलन गरेका हुन्। 3 करोड नेपालीका ढुकढुकी डाक्टर केसीले चिकित्सा शिक्षामा व्याप्त रहेको व्यतिथि अन्त्य गर्न अनसन गर्दा मेडिकल माफियाको इसारामा सरकारले मागप्रति व्यवस्था गरेको उपस्थित युवाहरूले बताएका थिए। नागरिकमा खबर छ।
पश्चिम डायरीमा वकिल र न्यायाधीशको भूमिका।
एउटा पक्षको वकालत गर्ने वकिल वकालत गर्न सफल भयो भन्दैमा न्याय सम्पादन काम गर्ने काममा पनि सफल हुन्छ भन्न चाहिँ सकिँदो रहेन रहेछ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
हरि शरणम। ओहो जेठे नानी
नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त।
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे, बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ। कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा जनरल मेडिसिन जनरल सर्जरी स्त्री तथा प्रसूति रोग बाल रोग हार जोर्नी तथा नसा रोग एकुपंचर फिजियोथेरापी भिडियो एक्सरे क्यान्सर पत्ता लगाउने बायोस्पी एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब आइभीपी युभीपी सहितको एक्सरे एम्बुलेन्स सेवा
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 11 बजेसम्म
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाके
फोन नम्बर 081414007 र 98482363989
एभरेस्ट बैंकको शाखा रहित बैंकिङ सेवाको विस्तार आर्थिक र समुन्नत राष्ट्रको बलियो आधार एभरेस्ट बैंकको तपाईँको घर नजिक रहेको व्यवसायिक प्रतिनिधिहरू मार्फत खाता खोली रकम जम्मा गर्ने रकम निकाल्ने साथै भारत लगायत अन्य मुलुकहरूबाट पठाएको रकम निकाल्ने सुविधा उपलब्ध छ सहकारी UK8 सक्षम आयोजना
यो कृष्ण सार FM
94 MHz कृष्ण सार जत्तिकै तेज
कृष्ण सार एफएम 94 MHz नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ पश्चिम डायरी कृष्णसार fm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ अब बाँकी खबर
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन
नेपालमा न्याय सम्पादन ढिलो हुने जनगुनासो छ अनि न्याय क्षेत्र राजनीतिक प्रभावमा पर्ने आरोप पनि छ तर न्याय सम्पादनका आफ्नै प्रक्रिया समस्या र चुनौती छन् अदालती फैसला कार्यान्वयन गर्न पनि नेपालमा धेरै अवरोध छन् यिनै विषयमा आफ्नो विचार राख्दै हुनुहुन्छ उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासका न्यायाधीश सारङ्गा सुवेदी
प्रत्येक महिनाको हाम्रो चाहिँ नि लक्ष्य निर्धारण गरिएको हुन्छ र त्यो लक्ष्यलाई हासिल गर्नको लागि हामी प्रयासरत रहेका हुन्छौँ त्यसले गर्दाखेरि चाहिँ हाम्रो त काम असार भनौँ या साउन भनौँ त्यो हामी उत्तिकै क्रियाशील भइरहेका हुन्छौँ
यहाँ पहिले कानुन व्यवसायी र अहिले न्यायाधीशको भूमिकामा हुनुहुन्छ श्रीमान र वकिल हुनुमा र न्यायाधीश हुनुमा कतिको जिम्मेवारीको हिसाबले कति फरक रहेछ
निश्चित नै फरक कुरा हो अब वकिल हुँदाखेरि चाहिँ कस्तो हुन्छ भने समाजमा समस्याहरू हुन्छन् विवादहरू हुन्छन् अनि एउटा पक्ष आफूकोमा आएको हुन्छ अनि उसको चाहिँ नि विवाद र समस्याहरू हामी सुन्छौँ त्यस पछाडि उसलाई कानुन अनुसार कसरी न्याय प्राप्त हुनसक्छ कुन कानुनले उसलाई मद्दत गर्न सक्छ उसका के प्रमाणहरू छन् भन्ने कुरामा हामी अध्ययन गर्छौँ अनि त्यस पछाडि उसको न्यायलाई कसरी हासिल गर्न सकिन्छ भनेर हामी योजना गरिकन चाहिँ केस अदालतमा लैजान्छौँ अनि जस्तो कुनै फौजदारी मुद्दामा मान्छे परेको छ भन्यो भने पनि अब दोषीले सजाय त पाउँछ नै तर उसका प्रमाणहरूले उसलाई कति हदसम्मको सजाय हुनुपर्ने अवस्था हो उसले सफाई पाउने अवस्था छ कि अथवा भइसकेकोमा पनि केही न्यून सजाय गराउन सक्ने सम्भावना छ कि भन्ने विषयमा हामी अध्ययन गर्छौँ र त्यसैका आधारमा चाहिँ हामीले वकालत गर्ने गरेका हुन्छौँ अब अहिले अलिकति फरक मोडमा जस्तो अब बेन्चमा बसेको छ न्यायाधीश भएको छ एउटा पक्षको तर्फबाट वकालत गर्नु र दुईवटा पक्षका कुराहरू सुनेर उनीहरूका प्रमाणहरू हेरेर त्यो न्यायलाई सन्तुलन कायम गर्नु किनभने त्यो एउटा ब्यालेन्स गर्नुपर्ने कुरा हुन्छ भनिसकेपछि दुईटै पक्षको संवेदनशीलतालाई उत्तिकै मनन गरेर अनि त्यस पछाडि उनीहरूको न्याय के हो भनेर पहिचान गरेर न्याय सम्पादन गर्नुपर्ने हुन्छ त्यस हिसाबले हेर्दाखेरि न्याय सम्पादन गर्ने भनेको एउटा न्यायिक मन न्यायिक विवेकको आवश्यकता हुन्छ अनि त्यसले गर्दाखेरि के फरक चाहिँ निश्चित रूपमा छ मलाई चाहिँ अहिले 8-9 वर्ष बेन्चमा बसिसकेपछि चाहिँ कस्तो महसुस भएको छ भने एउटा पक्षको उकालत गर्ने वकिल उकालत गर्न सफल भयो भन्दैमा न्याय सम्पादन काम गर्ने काममा पनि सफल हुन्छ भन्न चाहिँ सकिँदो रहेन रहेछ। यो अलग अलग विधा हो।
उजुरीहरूको सन्दर्भमा पनि घटना एउटाले घटाएको हुनसक्छ, तर परिवारलाई अथवा रिस उठेका मान्छेलाई सबैले जाहेर दिने पनि कतिपय अवस्थामा देखिन्छ होइन। त्यही अनुसारको प्रहरी अनुसन्धान र कागज गराउने, अनि अब बयानमा पनि त्यही खालको, अब झुट्टा उजुरीलाई झुट्टा बयानले साक्षीहरूले पनि त्यही खालको गर्ने र मिडियामा पनि त्यही खालको आउने, त्यसले गर्दा न्याय सम्पादनलाई पनि प्रभावित पार्न खोजेको हुन्छ है। चुनौती त त्यसले पनि पारेको हुन्छ होला।
त्यस्तो पनि हुन्छ। शक्तिमा बसेको सत्तामा बसेकोहरूले न्याय गर्दैनन्। हेर्नुहोस् तपाईँले जहिले हेर्नु राजनीतिको परिदृश्यमा हेर्नुहोस् तपाईँ, अपोजिसनमा बसेको पार्टीले जहिले पनि मानवाधिकारको वकालत गरेको हुन्छ भने सत्तामा बसेको मान्छेले मानवाधिकारको उल्लङ्घन गरेको हुन्छ। यो ट्रेन हो, यो हामी कहाँ अपवाद भएको होइन, यो विश्वभरको ट्रेन हो। भनिसकेपछि त कसलाई चाहिने रहेछ त भन्दाखेरि जो कमजोर पक्ष छ उसलाई चाहिने रहेछ नि त, मानवाधिकार त उसका लागि हो नि त। भनिसकेपछि कहीँबाट न्याय नपाएको एउटा निमुखले अदालतमा आएर न्याय पायो भने हामी सफल हुन्छौँ।
गलत तरिकाले उठान भयो, त्यसको गलत तरिकाले अनुसन्धान भयो भने त मान्छेले त फेरि न्यायालयले कस्तो निर्णय दियो भन्छन् होइन। अब प्रमाणको आधारमा, तथ्यको आधारमा, कानुनको आधारमा निर्णय दिनुपर्ने हुन्छ होला।
जटिल छ, असाध्यै नै जटिल छ। अझ यसलाई जटिलता थप्ने काम चाहिँ कसरी भएको छ भन्ने लाग्छ भने मलाई फौजदारी न्यायमा एक त मैले अघि नै पनि भनिहालेँ कि अब जाहेरी उजुरीमा नै बढाइ चढाइ कुरा आएको हुन्छ, प्रत्यक्ष देखाउँदैन मान्छेले, त अनुसन्धान पनि फेर हुँदैन। हामी फेयर ट्रायलको कत्रो कुरा गर्छौँ, न्यायका लागि त फेयर ट्रायल हुनुपर्छ, निष्पक्ष रूपमा अनुसन्धान हुनुपर्छ, तहकिकात निष्पक्ष रूपमा हुनुपर्छ भन्ने कुरा हो नि। तर अब जब भिडले दबाब दिन थाल्छ भने त्यो निष्पक्ष अनुसन्धान तहकिकात हुने जुन प्रक्रिया हो त्यसलाई अवरुद्ध गर्ने काम हुन्छ एकातिर। अर्को कुरा के हुन्छ भन्दाखेरि जब अनुसन्धानको प्रक्रियामा रहेको केस हुन्छ, अभियोग पत्र दर्ता नगरिन्जेलसम्म त्यो कुरा चाहिँ प्रहरी कार्यालयबाट लिक भएर मासमा जानु हुँदैन भन्ने लाग्छ मलाई। अब त्यो अनुसन्धानबाट आफूले कन्क्लुजन ड्र गरिसकेपछि, अभियोग पत्र दर्ता भइसकेपछि, हाम्रो अनुसन्धानबाट यो देखियो, हामीले यो अभियोग पत्र दर्ता गरिसकेका छौँ भनेर चाहिँ उनीहरूले मिडियालाई जानकारी गरिदिने भए हुन्थ्यो। अब त यहाँ के हुन्छ भन्दा एउटा मान्छेलाई समातेर लिएर आउने बित्तिकै फलानुले यस्तो बयान गर्यो, फलानु अपराधी, अनि यो पक्राउ गर्यो, पत्रकार सम्मेलन गर्ने आदि इत्यादि गर्ने कामहरू त्यहाँ भइसकेको हुन्छ भन्दा पब्लिकली एक खालको मेसेज गइसकेको हुन्छ जसले त्यो न्यायलाई प्रभावित गर्ने काम हुन्छ नि होइन। अब हामी कहाँ के भइदिइरहेछ भने पक्षको साँची उपस्थित हुन्छ, तथ्यको साँची होइन पक्षको साँची उपस्थित हुन्छ। यसले त केसलाई के गर्छ भन्दाखेरि बढाइ चढाइ गर्ने, यसलाई चाहिँ नि तथ्यको पहिचान गर्नलाई अवरोध गर्ने र न्याय दिने कुरामा सहयोग भन्दा पनि असहयोग पुग्ने अवस्थाहरू। अब विकसित देशहरूमा त्यस्तो हुँदैन, आफूबाट कमी कमजोरी भयो भने उनीहरूले पेनाल्टी तिरिहाल्छन्, उनीहरू त्यसमा डिफेन्स गर्नुतिर लाग्दै लाग्दैन, उनीहरूको कल्चर हो। अब हामी कहाँ त्यो स्वीकार गर्ने कल्चरै छैन, कानुनभन्दा माथि हामी कोही पनि छैनौँ, कानुन हामीले पालना गर्नुपर्छ, कानुनलाई उसको रुलमा, उसको एउटा नियमित प्रक्रियामा फङ्सन गर्न दिनुपर्छ, पुलिसलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न दिनुपर्छ होइन, न्यायालयलाई चाहिने त्यही किसिमले चाहिने फियरली न्याय सम्पादन गर्ने अवसर दिनुपर्छ, त्यसमा दबाब भन्छुन चल्दैन भन्ने कुरा बुझ्नु पर्यो नि।
श्रीमानी, अब हामी यसरी भनौँ, न्याय सम्पादनको प्र्याक्टिस अथवा हामीले अभ्यास गलत तरिकाले गरिरहेछौँ।
अब गलत तरिकाले नै गरेका छौँ भन्नु पर्यो। अब त्यही त, अदालत एउटा मात्र ठेग्नलाई बसिरहेछ, त्यस भएको हुनाले अब्जस पनि त्यही अदालतले झेलिरहेछ भन्छु मैले।
एउटा न्यायालय अथवा न्यायाधीशको मात्रै नभएर सरकारवाला सबैको भूमिका हुन्छ,
सबैको भूमिका हुन्छ, किनभने हामीले अदालतले फैसला गर्छौँ नि। अब फैसला गरिसकेपछि त्यसको पालना गर्नु त नागरिकको कर्तव्य हो नि त, कार्यान्वयन गराउनु सरकारको कर्तव्य हो नि। हामीसँग पालन गर्ने प्रक्रियामा जाने त्यो स्वीकार्यता बढाउने कल्चर जुन हुन्छ नि त्यो हाम्रो विकास भएन, त्यसले गर्दाखेरि अवज्ञा गर्ने मान्छे चाहिँ ठुलो हो भन्ने भएर कसरी हुन्छ देख्लास भनेर अदालतलाई पनि चुनौती गर्ने होइन, अनि त्यस पछाडि हाम्रा राज्य संयन्त्रलाई पनि चुनौती गर्ने किसिमको कल्चर विकास भएको कारणले विधिको शासन कायम गर्नलाई, फैसला कार्यान्वयन गरेर न्यायको प्रत्याभूति दिनलाई गाह्रो भएको हो भन्ने मलाई लाग्छ।
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश सारङ्गा सुवेदी र वसन्त गौतम। अब अर्को सन्दर्भ, रुकुम पूर्वको सिस्ने गाउँपालिकामा पर्ने मध्यपहाडी राजमार्गमा हिजो जीप दुर्घटना हुँदा 7 जनाको मृत्यु भएको छ। दुर्घटनामा 4 जना गम्भीर घाइते छन्। सिस्ने गाउँपालिका 6 छिप्रीदहबाट यात्रु लिएर धौला पहिरातर्फ गइरहेको लु 1 25 73 नम्बरको जीप सोही गाउँपालिका 5 धारापानी नजिकै दुर्घटनामा परेको हो। बाँकेकी 23 वर्षीय ललिता परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिनुभयो। घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक रिजालले बताउनुभयो। जिल्ला जनस्वास्थ्य कार्यालय रुकुम कोर्टमा उपचार हुन नसकेपछि उनीहरूलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको छ। गणेश विकले नागरिकमा खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा इन्टरनेटको मूल्य वृद्धिबारे नेपालगञ्जवासीको प्रतिक्रिया।
जनताको आवश्यकता र पहुँचभन्दा जेस् गरिब दुखी जनताले थेग्न नसक्ने ढङ्गले लगाइएको ट्याक्सप्रति हाम्रो आपत्ति हो।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
Hyundai Traffic Safety.
अनावश्यक हर्नको प्रयोगले तनाव बढ्ने, निन्द्रामा समस्या र उच्च रक्तचापको समस्या हुने गरेको छ। साथै यो कार्यले तपाईँलाई भारी जरिवानाको भागीदार पनि बनाउन सक्दछ। सचेत हौ, अनावश्यक हर्न नबजाऊ।
Drive safe, drive smart.
A social initiative of Lakshmi Hyundai Nepal.
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन। पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। सरकारले साउन 1 गतेदेखि लागू हुने गरी इन्टरनेट सेवामा 13% कर बढाएको छ। सूचना र संचारमा भएको प्रविधिको क्रमिक विकाससँगै विश्वका थुप्रै मुलुकमा इन्टरनेट सेवा सस्तो हुँदै गएको छ, तर नेपालमा सरकारले इन्टरनेट सेवामा बढाएको करले यसको चौतर्फी आलोचना भएको छ। चुनावी घोषणा पत्रमा निशुल्क वाइफाई दिने दावी गरेको नेकपाको सरकारले इन्टरनेटमा उल्टै कर लाएर मूल्य बढाएको छ। सरकारले इन्टरनेटमा कर बढाएको सन्दर्भमा के भन्छन् त नेपालगञ्जवासी? सुनौ साथी रजनी योगीले संकलन गरेको आजको नागरिक आवाज।
मेरो नाम लक्ष्मी खत्री। यो त अब ठिकै हो, लाउनु पर्छ नलाउने होइन, तर अब सबै धनी गरिबले सक्ने अनुसारले लगाउनु पर्यो। यो धेरै भयो, 13% भन्ने अलि धेरै भयो, अलिक कमै हुनुपर्ने।
मेरो नाम मनसरा मल्ल। अब ट्याक्स लगाउने कुरा सरकारको उसको दायित्वको कुरा हो, यसलाई हामी नकार्न सक्दैनौँ, तर जनताको आवश्यकता र पहुँचभन्दा जेस् जस गरिब दुखी जनताले थेग्न नसक्ने ढङ्गले लगाइएको ट्याक्सप्रति हाम्रो आपत्ति हो। यो ट्याक्स लगाउनु पर्छ, तर सबैको पहुँच हुने हिसाबले लागोस्।
मेरो नाम लक्ष्मण केसी। मेरो अनुसार त इन्टरनेटमा ट्याक्स लगाउनु राम्रो होइन। यो 13% भन्नाले अब खर्च बढ्ने, यो ट्याक्स अब पैसा तिर्नुपर्ने, अब यो वाइफाई जस्तो इन्टरनेट जस्तो कुराहरू झन् यो सरकारले फ्री गराउनु पर्नेमा झन् ट्याक्स लगाएर लगाएको छ। यो सबैको लागि गलत हो, यो राम्रो होइन। मेरो विचारमा यो ठिक होइन।
मेरो तुलसा परियार हो।
ट्याक्स लगाउनु त सरकारको एउटा दायित्व अलि लगाउनु अब पर्ने नै हो, तर गरिब धनीलाई, धनीले त जति पनि पैसा तिर्न सक्छ, गरिबले त तिर्न सक्दैन। अब गरिबको लेभल हेरेर कम मात्रामा अलिकति कम गरेर लगाउनुपर्छ। धेरै 13% भन्ने कुरा त धेरै भयो, अलि त्योभन्दा कम भइदियोस्। नेटकै जमाना छ अहिले, नेटमै सबै चिज काम गर्छन्, नेटमै बच्चाहरूले सबै अब हेरेर काम गर्छन् भने अब गरिबले त गर्न सक्दैन, धनीले त जति पनि सक्छ।
कर्णालीको प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको अन्तिम 3 महिनाका लागि ल्याएको बजेटको खर्च प्रगति न्यून देखिएको छ। वैशाख 16 गते 3 महिनाका लागि 1.2 करोड बजेट ल्याएकोमा असार मसान्तसम्म जम्मा 23,43,83,000 रुपियाँ मात्र खर्च गर्न सकेको छ। आर्थिक वर्ष समाप्त भए पनि प्रदेश सरकारले 78,61,16,000 बजेट खर्च गर्न नसकेको हो। आवश्यक कानुन, कर्मचारी अभाव र संरचना नहुँदा लक्ष्यअनुसार बजेट खर्च गर्न नसकेको सरकारको दावी छ। यस्तै जाजरकोटमा सशस्त्र द्वन्द्वका क्रममा विस्थापित भएकाहरूका लागि आएको करिब 70 लाख राहत रकम फिर्ता भएको छ। आर्थिक वर्षको अन्तिमसम्म पनि विस्थापित परिवार राहत रकम लिन नआएपछि 69,20,290 रुपियाँ फिर्ता भएको हो। अन्नपूर्ण पोस्टमा खबर छ।
बाँकेमा गत आर्थिक वर्षको असार महिनामा मात्रै विकास बजेट 2,53,38,00,000 खर्च भएको छ। यसले विकासका कामलाई सक्न वा तीव्र पार्न असार नै कुर्ने गरेको स्पष्ट भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगञ्जले दिएको तथ्याङ्क अनुसार कुल पुँजीगत बजेटको 24% भन्दा बढी असारमा मात्रै खर्च भएको छ। यसरी हेर्दा असार महिनामा सरदर दैनिक झन्डै 8 करोड रुपियाँ भुक्तानी भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगञ्जका ले जनाएअनुसार यस वर्ष 18%भन्दा बढी पुँजीगत बजेट खर्च हुन नसकेर फर्किएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
बाँकी जिल्ला प्रशासन मार्फत गत वर्ष झन्डै 25 करोड रुपियाँको राहत बाँडिएको छ। आगलागी, बाढी पीडित, चट्याङ, करेन्ट द्वन्द्व प्रभावित, अपाङ्ग, घाइते लगायतलाई यो रकम राहत दिएको बाँकीका प्रमुख जिल्लाधिकारी रमेश कुमार केसीले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालयमा हिजो आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख जिल्लाधिकारी केसीले हालसम्म 3,44,077 थान नागरिकता वितरण गरेको जानकारी दिनुभयो।
तथ्याङ्कगत रूपमा हेर्ने हो भने नागरिकता वितरण यस जिल्ला प्रशासन कार्यालयबाट मात्रै 9,381 जनाले प्राप्त गरेका छन्। वंशजको आधारमा 8,656 र वैवाहिक अङ्गीकृत 725 गरेर छ। त्यस्तै गरी हामीसँग दुईवटा इलाका प्रशासन कार्यालयबाट पनि नागरिकता जारी हुने गर्छ। नरेनापुर इलाका प्रशासन कार्यालयबाट 1,600 र इलाका प्रशासन कार्यालय कोहलपुरबाट 5,470 नागरिकता जारी गरेर हामीले बाँके जिल्लाभरिमा जम्मा 16,451 वर्षभरिमा नागरिकता वितरण गरेका छौँ र 6,133 थान राहदानी हामी बाँके जिल्ला प्रशासन कार्यालय मार्फतबाट वितरण गरिएका छ। बाँके जिल्ला प्रशासन कार्यालयमा हालसम्म जम्मा 1,535 संस्थाहरू गैर सरकारी संस्थाको रूपमा दर्ता भएका छन्। हामीले नाबालक परिचय पत्र पनि जारी गर्ने गर्छौँ जो 16 वर्ष उमेर पुगेको हुँदैन र नागरिकता पाउने इलिजिबल हुँदैन, त्यस्तालाई हामीले नाबालिक परिचय पत्र वितरण गर्छौँ। 188 जनालाई नाबालक वा नाबालिका परिचय पत्र वितरण गरेका छौँ।
बाँकी प्रशासनमा हालसम्म 1,535 संस्था दर्ता, कानुनी विवाह दर्ता 9 र नाबालक परिचय पत्र 188 दर्ता भएको उहाँले जानकारी दिनुभयो।
बर्दियाका सुन पसल सञ्चालकहरू धरोटीमा छुटेपछि त्यहाँका प्रशासनले जिल्ला प्रशासनको निर्देशनमा गरिएका सिलबन्दीहरूको सिल तोडेर पसल खोल्न अनुमति दिएको छ। रावण विश्वकर्माले मिसन टुडे दैनिकमा खबर लेख्नु भएको छ। त्यस्तै बर्दियाकै अर्को खबरमा कमलरी वर्षेकी 11 वर्षीय बालिकाको आत्महत्याबारे आफन्तले छानबिन माग गरेका छन्। बाँसगढी नगरपालिका 4 अस्नेरी घर भई बडेयाताल गाउँपालिका 7 स्थित दुर्गा भण्डारीको घरमा 5 वर्षदेखि कमलरी बस्दै आएकी 11 वर्षीय अस्मिता थारूको 29 जेठमा झुन्डिएको अवस्थामा शव पेला परेको थियो, तर परिवारले चाहिँ हत्या भएको भन्दै छानबिनको माग गरेको नयाँ पत्रिकाले खबर छापेको छ।
दैलेखमा विवादका कारण निर्माण ढिलाइ भएको मध्यपहाडी लोकमार्ग निर्माणले गति लिन थालेको छ। दैलेख खण्डको 29 किलोमिटर सडक चालु आर्थिक वर्षबाट कालोपत्रे गर्न थालिएको खबर कान्तिपुरमा छापिएको छ।
अब केही खबर संक्षेपमा। बाँकेको कोहलपुर स्थित खड्गवारमा स्मार्ट कृषि गाउँ बनाउने तयारी गरिएको छ। यता नेपालगञ्जका 19 नम्बर वडाका अध्यक्ष विरुद्ध स्थानीयहरूले डेलिगेसन गरेका छन्। एकपक्षीय रूपमा विभिन्न योजना सञ्चालन गरेको उनीहरूको आरोप छ। त्यस्तै कैलाली सुदूरपश्चिम खास गरी प्रदेश 7 सर्पले डसेर यसै महिना मात्रै 9 मृत्यु भएको छ र पश्चिम तराईका जिल्लामा यो समस्याको रूपमा देखिएको चिकित्सकहरूले बताएका छन्। दिलबहादुर छत्यालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ। त्यस्तै दाङको घुराई उपमहानगरपालिकाले कामकाजमा थारू भाषा ल्याउने तयारी गरे पनि तयारी राम्ररी नपुगेको र प्रचार प्रसार नभएको भन्दै यसपालि कार्यान्वयनमा नआएको खबर भूपेन्द्र ओलीले नयाँ पत्रिकामा लेख्नु भएको छ। यिनै खबरसँगै बिहानको पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
बाँकी बर्दियामा सीमा स्तम्भ बाढीले बगाउँदै सीमामा परिचय पत्र लागू गर्न नेपाल भारत उच्च स्तरीय बैठकमा प्रस्ताव।
बाँकेमा करिब 82% विकास बजेट खर्च, 18% पुँजीगत बजेट फिर्ता, असार महिनामा दैनिक 8 भुक्तानी।
अनसनरत डाक्टर केसीको पक्षमा आजदेखि देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा भूमिहीन समस्या अन्त गर्ने प्रदेश 5 मुख्यमन्त्री पोखरेलको दावी।
र कानुन कर्मचारी र संरचनाको अभावमा कर्णाली प्रदेशले बजेट खर्च गर्न सकेन, बाँके प्रशासन मार्फत गत वर्ष झन्डै 25 राहत वितरण। हवस् त, प्राविधिक सहयोगी देवसँगै राकेश र म तुला बिदा हुन्छौँ। आज साउन 3 बिहिबार, जुलाई 19 एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।